आई खान में टारगेट किलिंग, JUI के रहनुमा हलाक, पाकिस्तानी मदर ट्रीसा की तदफीन, डोकलाम तनाजे पर इंडिया का चीन से मुजाकरात का ऐलान और सुनिएगा समुद्री पानी अफ्रीकियों के लिए क्यों अहम है। ये BBC उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। खैबर पख्तूनख्वा के जनूबी शहर डेरा इस्माइल खान में नामालूम अफराद ने फायरिंग करके जमीयत उलमाए इस्लाम के रहनुमा सिद्दीक अकबर और इमाम अताउल्ला शाह को हलाक कर दिया है। डेरा इस्माइल खान में 8 रोज़ के दौरान टारगेट किलिंग का ये चौथा वाकया है। सुनिए पेशावर से अजीज़ुल्ला खान की रिपोर्ट।
ये वाकया फजर की नमाज के बाद बनू चुंगी के करीब पेश आया। थाना छावनी के इंस्पेक्टर अमजद हुसैन ने बताया कि अताउल्ला शाह मस्जिद सदीक अकबर में फजर की नमाज की इमामत के बाद बनू रोड पर चहलकदमी कर रहे थे कि इस दौरान मोटरसाइकिल पर सवार अफराद ने उन पर फायरिंग कर दी। ऐसी इतलात है कि अताउल्ला शाह का ताल्लुक इस इलाके में मौलाना फजलुर रहमान से इंतहाई करीब था। डेरा इस्माइल खान में गुज़श्ता हफ्ते 2 पुलिस अहलकारों और 1 सरकारी मुलाजिम को टारगेट किलिंग का निशाना बनाया गया था। तीनों अफराद का ताल्लुक अहले तशी से था।
पाकिस्तान में जज़ाम के मरीजों के लिए अपनी ज़िंदगी वक्फ करने वाली जर्मन डॉक्टर रुतफाओ को कराची में सरकारी एजाज़ के साथ सुपुर्द खाक कर दिया गया है। आखिरी रसूमात में सदर पाकिस्तान ममनून हुसैन, आर्मी चीफ जनरल कमर जावेद बाजवा और गवर्नर सिंध के अलावा दीगर अहम शख्सियात ने भी शिरकत की। सुनिए उबैद मलिक की ज़ुबानी।
पाकिस्तान के वजीर आजम शाहिद खाकान अब्बासी की हदायत पर डॉक्टर रुतफाओ की आखिरी रसूमात पूरे सरकारी एजाज के साथ अदा की गईं। डॉक्टर रुतफाओ को 21 तोपों की सलामी भी दी गई। मुसल्ला अफवाज के अहलकार डॉक्टर रुतफाओ के जसद खाकी को कराची के इलाके सदर में वाके सेंट पेट्रिक चर्च में लेकर दाखिल हुए, जबकि उनका ताबूत पाकिस्तानी परचम में लिपटा हुआ था। आखिरी रसूमात के दौरान सिक्योरिटी की सूरत हाल यकीनी बनाने के लिए तीनों मुसल्ला अफवाज के अहलकारों ने जिम्मेदारियां संभाल ली हैं। डॉक्टर रुतफाओ 10 अगस्त को कराची में इंतकाल कर गई थीं।
अवामी मुस्लिम लीग के सरबराह शेख रशीद अहमद ने कहा है कि हुक्मरान जमात मुस्लिम लीग नवाज ने आईन और कानून के खिलाफ बगावत और अदारों से टकराव का ऐलान कर दिया है।
वजीर आजम भी उनका, चीफ मिनिस्टर भी उनका, 20,000 पुलिस उसकी सिक्योरिटी पे, फिर कहते हैं जी हमने हुकूमत के खिलाफ रैली निकाली है। मैं इससे बड़ा मजाक कोई नहीं है।
58-2 भी खत्म हो गया, ठीक हो गया। अब अगर आपको अपनी अदलिया पे भी एतबार नहीं है तो फिर जिन पे एतबार है वो बता दें। मैं 62-63 का इसी तरह हामी हूँ जिस तरह 18वीं तरमीम में नवाज शरीफ हामी था।
पाकिस्तान में ज़्याबतीस के हवाले से किए जाने वाले कौमी सर्वे 2016-17 के मुताबिक पाकिस्तान की कुल आबादी का 26% हिस्सा ज़्याबतीस का शिकार है। इस सर्वे के मुताबिक मुल्क की आबादी में 20 साल की उम्र से ज़्यादा के 3.5 करोड़ से 4.25 करोड़ अफराद इस मर्ज का शिकार हैं। चीन के साथ जारी कशीदा माहौल के दरमियान इंडिया ने कहा है कि वो डोकलाम तनाज़े के बाहमी काबले कबूल हल के लिए चीन के साथ बातचीत जारी रखेगा। इंडिया की वजारत खारजा ने कहा है कि लद्दाख जैसे वाकयात ना तो इंडिया के हक में हैं और ना ही चीन के हक में। सुनिए सबानास से।
इंडिया की वजारत खारजा के तर्जुमान रवेश कुमार ने 15 अगस्त को पेंगुइन झील के नज़दीक एक वाकया रोनुमा होने की तस्दीक की और कहा कि इस वाक़े पर दोनों जानिब के मकामी फौजी कमांडरों ने बात की। उन्होंने अमन व अमान कायम रखने की ज़रूरत पर जोर दिया, ताहम ये नहीं बताया कि लद्दाख के इस मकाम पर दोनों फौजियों के दरमियान किस तरह की झड़प हुई थी। इससे कबल इंडियन खबर रसां इदारे PTI ने कहा था कि चीनी फौजियों ने पेंगुइन झील के नज़दीक इंडियन इलाके में दाखिल होने की कोशिश की, जिसके बाद फौजियों ने एक दूसरे पर पत्थर फेंके। ताहम बीजिंग का कहना है कि इसके फौजी अपनी सरहदी हदूद के अंदर थे।
समंदर के पानी को अफ्रीका के जनूबी हिस्से के लोग मुकद्दस समझते हैं और उनके इस पानी से बहुत से अकायद वाबस्ता हैं। इसीलिए समंदर से दूर रहने वालों के लिए अब कुछ लोगों ने इस पानी की फरोख्त का नया कारोबार शुरू किया है। सुनिए हुमैरा कमल की ज़ुबानी।
अफ्रीका के जनूबी हिस्से में लोगों की एक बड़ी तादाद समंदर के पानी को एक रवायती दवा के तौर पर इस्तेमाल करती है। यहाँ लोग इस पानी से नहाते हैं ताकि जिस्म से मैल कुचैल के साथ बुरी किस्मत भी धुल जाए, और कुछ लोग तो इसमें नमकियात की कसरत के बावजूद इसे पीने के लिए भी इस्तेमाल करते हैं ताकि जिस्म और रूह दोनों ही पाक हो जाए। समंदरी पानी की तलब इस कदर ज्यादा है कि अब नया कारोबार शुरू करने वाले नौजवानों ने इस पानी को बोतलों में भरकर फरोख्त करना शुरू कर दिया है। ऐसी ही कंपनी के चीफ एग्जीक्यूटिव गाय सेनमैन कहते हैं कि इनके लिए हुकूमत से इजाजत देना मुश्किल मरला था, मगर अब कारोबार अच्छा चल रहा है।
ये रिपोर्ट आपने सारा हसन की जुबानी सुनी। ये BBC उर्दू सर्विस है।
26 مارچ سے 28 اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز پر، 31 میٹر بینڈ پر 9445 کلو ہرٹز پر اور 25 میٹر بینڈ پر 11910 اور 12075 کلو ہرٹز پر سن سکیں گے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ بارسلونا میں جمعرات کو ہونے والے وین کے ایک حملے میں ملوث اہم مشتبہ شخص موسیٰ ابوبکر اسپین ہی میں ہونے والے ایک دوسرے حملے میں پولیس کے ہاتھوں ہلاک ہو گئے ہیں۔ پولیس نے اب یونس ابو یعقوب نامی ایک شخص کی تلاش شروع کی ہے جو مبینہ طور پر اس وین کے ڈرائیور تھے۔ سنیے عابد حسین سے۔
پولیس کے مطابق موسیٰ ابوبکر کیمبرلس میں ہونے والے حملے میں مارے جانے والے 5 مشتبہ افراد میں شامل تھا۔ اس سے پہلے پولیس کا کہنا تھا کہ وہ موسیٰ ابوبکر اور 3 دیگر افراد کو تلاش کر رہی ہے، جبکہ 4 دیگر مشتبہ افراد کو بھی حراست میں لیا گیا ہے۔ خیال رہے کہ بارسلونا میں ہونے والے حملے میں 13 افراد اس وقت ہلاک ہوئے جب ایک وین پیدل چلنے والے افراد پر چڑھ گئی۔ اطلاعات کے مطابق یہ وین ابوبکر نے کرائے پر حاصل کی تھی۔ پولیس کے مطابق مشتبہ افراد مزید منظم حملوں کی منصوبہ بندی کر رہے تھے۔ بارسلونا حملے کی ذمہ داری خود کو دولت اسلامیہ کہلانے والی شدت پسند تنظیم نے قبول کرنے کا دعویٰ کیا ہے۔
لبنان کی فوج نے کہا ہے کہ اس نے شام کے ساتھ سرحد پر شدت پسند تنظیم دولت اسلامیہ کے آخری ٹھکانوں کے خلاف کارروائی کا آغاز کر دیا ہے۔ شدت پسند تنظیم دولت اسلامیہ نے اس پہاڑی علاقے میں گزشتہ 3 سال سے قبضہ کر رکھا ہے۔ لبنان کی فوج کا کہنا ہے کہ یہاں تقریباً 600 عسکریت پسند ہیں جن کے پاس طیارہ شکن میزائل، سنائپرز اور ڈرونز موجود ہیں۔ اس کے ساتھ ہی شام کی فوج اور لبنان کے شیعہ گروپ حزب اللہ نے بھی شدت پسند تنظیم دولت اسلامیہ کے خلاف کارروائیوں کا اعلان کیا ہے، تاہم لبنان کا کہنا ہے کہ یہ کارروائیاں مل کر نہیں کی جا رہیں۔ اور اب کھیلوں کی خبروں کے ساتھ صبا ناز۔
پاکستانی سکواش پلیئر منصور زمان نے عمان میں ہونے والی ایشین جونیئر سکواش چیمپئن شپ کے فائنل میں کوالیفائی کر لیا ہے۔ سیمی فائنل میں انہوں نے ایران کے علی رضا کو 12-10، 11-6 اور 11-8 سے ہرایا۔ ایشین جونیئر سکواش چیمپئن شپ کے فائنل میں ٹائٹل کی جیت کے لیے ان کا مقابلہ اردن کے محمد السراج سے ہے، جنہوں نے سیمی فائنل میں پاکستان کے عبد المالک کو شکست دی ہے۔ برطانوی ٹینس پلیئر یوہانا کونٹا سنسناٹی اوپن کے کوارٹر فائنل میں رومانیہ کی سیکنڈ سیڈ سیمونا ہالپ سے شکست کے بعد ٹورنامنٹ سے باہر ہو گئیں۔ دوسرے کوارٹر فائنل میں اسپین کی گاربینے موگوروزا نے روس کی سویٹلانا کوزنیٹسووا کو ہرایا، جبکہ ڈنمارک کی کیرولائن ووزنیاکی کو بھی جمہوریہ چیک کی کیرولینا پلسکووا سے شکست کا سامنا کرنا پڑا۔ اسی ٹورنامنٹ میں اسپین کے رافیل نڈال کا سفر کوارٹر فائنل کے بعد ختم ہو گیا۔ انہیں آسٹریا کے نک ٹرگیوس نے 6-2 اور 7-5 سے ہرا کر سیمی فائنل میں جگہ بنا لی، جہاں ان کا مقابلہ اسپین کے ڈیوڈ فیرر سے ہے۔ انگلینڈ اور ویسٹ انڈیز کے درمیان ایچ بیسٹن میں کھیلے جانے والے پہلے ڈے نائٹ ٹیسٹ میچ کا آج تیسرا دن ہے۔ ویسٹ انڈیز نے دوسرے دن کھیل کا اختتام 44 رنز ایک کھلاڑی آؤٹ پر کیا تھا۔ اس سے قبل انگلینڈ نے اپنی پہلی اننگز 8 وکٹوں کے نقصان پر 514 رنز بنا کر ڈکلیئر کر دی تھی، جس میں ایلسٹر کوک کی ڈبل سینچری بھی شامل تھی۔ انگلینڈ کرکٹ ٹیم کے سابق کپتان مائیکل وان کا کہنا ہے کہ انگلینڈ کی جانب سے سب سے زیادہ وکٹیں لینے والے کھلاڑی جیمز اینڈرسن کو قومی ٹیم کے بالنگ کوچ بننے کا موقع دیا جانا چاہیے۔ واضح رہے انگلینڈ اور جنوبی افریقہ کے کرکٹ بورڈز کی باہمی رضامندی کے سبب گبسن وقت سے پہلے انگلینڈ کے بالنگ کوچ کا عہدہ چھوڑ کر جنوبی افریقی ٹیم کی کوچنگ سنبھال رہے ہیں۔ بنگلہ دیش کے بیٹس مین مومن الحق اور محمد اللہ ریاض کو آسٹریلیا کے خلاف 27 اگست سے ڈھاکہ میں شروع ہونے والے پہلے ٹیسٹ میچ کے لیے 14 رکنی اسکواڈ سے ڈراپ کر دیا گیا ہے، جبکہ دونوں بیٹس مین سری لنکا کے خلاف گزشتہ ٹیسٹ سیریز میں اسکواڈ کا حصہ تھے۔
آئندہ 24 گھنٹوں کے دوران ملک بھر میں موسم کی کیا صورتحال رہے گی، سنیے نازیہ گلزار کی زبانی۔
محکمہ موسمیات کی پیش گوئی کے مطابق مونسون بارشوں کا سلسلہ آج خلیج بنگال سے ملک کے بالائی اور مشرقی علاقوں میں داخل ہو رہا ہے۔ اگلے 24 گھنٹوں کے دوران ملک کے اکثر مقامات خشک اور مرطوب تو رہیں گے، تاہم راولپنڈی اسلام آباد سمیت مالاکنڈ، ہزارہ، پشاور، کوہاٹ، گوجرانوالہ اور سرگودا میں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ پاٹا، گلگت بلتستان اور کشمیر میں بھی بارش متوقع ہے۔ گزشتہ روز سب سے زیادہ درجۂ حرارت تربت میں 45 ڈگری سینٹی گریڈ پر رہا۔
آپ ان خبروں کی تفصیل جاننا چاہیں یا کوئی بھی رائے دینا چاہیں تو ٹویٹر اور فیس بک پر ہمارا صفحہ بی بی سی اردو حاضر ہے۔ آپ یہ خبریں بی بی سی اردو سروس سے سن رہے تھے۔